حسین یا حسین یا حسین یا حسین،
یہ عزائے حسین در سے گائے حسین،
یہ عزائے حسین در سے گائے
لا حول ولا قوة الا بالله العلي العظيم. اعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا ان هدانا الله لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام والتحية والاكرام على سيد الانبياء والمرسلين خاتم النبیین ابی القاسم محمد و آلہ الطیبین الطاہرین المعصومین المظلومین الذین اذهب اللہ عنہم الرجس و طہرہم تطہیرا. واللعنۃ الدائمۃ الابدیۃ علی اعدائہم وغاصب حقوقهم ومنكر فضائلهم من الأولين والآخرين. أما بعد، فقد قال الله تبارك وتعالى في كتاب مبين، بسم الله الرحمن الرحيم، الله الذي خلقكم من ضعف ثم جعل من بعد ضعف قوة ثم جعل من بعد قوة ضعفا وشيبا يخلق ما يشاء وهو العليم القدير. صلوات على محمد وعلى رحم و ترم. ہماری گفتگو ہو رہی ہے اسلام میں جوان اور جوانی کے تقاضے، اور اسی مناسبت سے میں نے آپ کی خدمت میں جس آئے واقعی ہدایت کی تلاوت کی ہے، خدا بن عالم کا ارشاد ہے کہ اللہ وہ ہے جس نے تمہیں کمزوری سے خلق کیا، اس کے بعد قوت دے دی، پھر دوبارہ کمزور کر دیا، بڑھاپے میں پہنچا دیا، اور وہ جس طرح چاہتا ہے تخلیق کرتا ہے. بات یہ ہو رہی تھی کہ انسان کی زندگی کا جو ایک لائف سائیکل ہے، اس میں کچھ اسی طرح ہے کہ انسان دنیا میں جب آتا ہے کمزور ہوتا ہے، بچپنے کا ایک دور ہوتا ہے، لڑکپن کا دور ہوتا ہے، پھر نوجوانی کا دور ہوتا ہے، پھر جوانی کا دور ہوتا ہے. ہم نے بھی ہر ایک کو دو دو حصوں میں تقسیم کر دیا ہے، ایک بچپن ہے تو ایک لڑکپن ہے، ایک نوجوانی ہے، پھر جوانی ہے، پھر بڑھاپا ہے، پھر سٹیاپا ہے. تو اس طرح ہم نے بھی اس کو، اللہ نے تین بتائے تھے، ہم نے چھ کر دیے اس کو، کوئی بات نہیں. لیکن بات وہی ہے کہ ابتدا میں کمزوری ہے اور پھر طاقت اور قوت ہے، اور پھر وہ طاقت اور قوت ہمیشہ رہنے والی نہیں ہے بلکہ ختم ہو جانے والی. جب وہ توانائی ڈھلنا شروع ہو جاتی ہے، پھر احساس ہوتا ہے کہ یہ کیا ہو رہا ہے. یہ تو اس لائف سائیکل کا حصہ ہے، یہ تو ہونا ہے ہر ایک کے ساتھ، اس میں پریشان ہونے کی ضرورت نہیں. اصل میں تو ہمیں اپنے اس گولڈن پیریڈ سے استفادہ کرنا تھا جس میں انسان کے اندر بھرپور توانائی ہوتی ہے، اور وہ اگر گزر جائے تو پھر افسوس رہ جاتا ہے، اس کے علاوہ کچھ حاصل نہیں ہوتا. ایک جملہ ہے مولا کائنات امیر المومنین علی ابن ابی طالب علیہ الصلاۃ والسلام کا، فرماتے ہیں شیئان لا یعرف فضلہما الا من فقدہما. دو چیزیں ایسی ہیں کہ اس کی اہمیت کا اندازہ انسان کو اس وقت ہوتا ہے جب وہ ہاتھ سے چلی جاتی ہے. دو چیزیں ایسی ہیں مولا علی فرما رہے ہیں کہ اس کی قدر و قیمت کا اندازہ انسان کو اس وقت ہوتا ہے جب وہ ہاتھ سے نکل جاتی ہے. الشباب والعافیہ، ایک چیز ہے جوانی اور دوسری چیز ہے صحت. جب تک انسان صحت مند ہے اس کو احساس ہی نہیں ہوتا کہ یہ صحت کتنی بڑی نعمت ہے. جب تک وہ آنکھوں سے صحیح دیکھ رہا ہے اس کو احساس ہی نہیں ہے کہ اس آنکھ کی کیا اہمیت ہے. جب تک اس کے دانت صحیح کام کر رہے اور کھا رہے कभी सोचता ही नहीं है कि अल्लाह ने ऐसी मशीनरी दी है जो साल साल से इस्तेमाल हो रही है। एक ज़रा सी तकलीफ़ हो गई, अब एहसास हुआ है इन दांतों की कितनी अहमियत है। बकौल शेख सादी के, अल्लाह की इतनी नेमतें इस्तेमाल करते रहे करते रहे करते रहे इन्हीं दांतों के ज़रिए, लेकिन एहसास नहीं हुआ कि अल्लाह ने जो नेमत दी है इसका कभी शुक्र भी अदा कर लेते। तो जितनी भी नेमतें हैं, एक हाथ का अंगूठा इंसान का ज़ख्मी हो जाए, अंदाज़ा होता है इसकी कितनी अहमियत है। तो इंसान के लिए सेहत कितनी बड़ी नेमत है, इसका एहसास उस इंसान को होता है जो बीमार हो जाए। अब बीमारी भी दो तरह की है, एक बीमारी वह है जिसमें इंसान बीमार होता है फिर सेहतमंद हो जाता है दोबारा, लेकिन आजकल ऐसी बीमारियाँ हैं कम वेश हर शख्स को 40 के बाद 50 के बाद कोई ऐसी बीमारी लग जाती है जिसका इलाज कोई नहीं, बस एहतियात करते रहो दवाई खाते रहो। तो उस इंसान को यह एहसास होता है कि सेहत कितनी बड़ी नेमत। और इसी तरह जवानी जब गुज़र जाती है तो इंसान को एहसास होता है कि यह जवानी कितनी बड़ी नेमत। तो जवानी भी बहुत बड़ी नेमत है, तो इंसान को चाहिए कि इस जवानी से फ़ायदा उठाए, इस्तेफादा करे, क्योंकि दोबारा नहीं आएगी। जब बुढ़ापा आ जाएगा, जब कमर झुक जाएगी, तो फिर इंसान कहेगा मैं झुक के ढूंढता हूँ जवानी किधर गई हूँ। तो उस वक्त दोबारा ये जवानी नहीं आ सकती। बस जो लोग जवान हैं उनको चाहिए कि अपनी जवानी से फ़ायदा उठाएं। एक जवान साहबी थे, उन्होंने अल्लाह के रसूल की खिदमत में एक दफ़ा दूध पेश किया पीने के लिए। पैगंबर ने वो दूध नोश जान किया और उसके बाद उस जवान साहबी को एक दुआ दी, और वो दुआ बहुत खूबसूरत है, पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम की दुआ है। फरमाए अल्लाहुम्मा मत्तिहु बिशबाबिही, कि बारेला इसकी जवानी को इसके लिए कारामत बना दे। इट्स ए वेरी इंपॉर्टेंट स्टेटमेंट कि बारेला इस जवान ने मुझे दूध का जाम पेश किया है तो इसकी जवानी को इसके लिए कारामत बना दे, मुफीद बना दे। इसका सबसे पहले मतलब तो ये होता है कि हर शख्स की जो जवानी होती है वो उसके लिए कारामद नहीं होती। पहले तो ये समझ लें, क्या जवानी तो हर इंसान पे आती है, ये तो एक इंसान का की लाइफ साइकिल का हिस्सा है कि बचपना और जवानी और बुढ़ापा ये तो आना है। और ये इंसान पे नहीं, हैवान पे भी आती है एक जवानी, उसके अंदर भी ऐसा होता है कि एक वक्त आता है जब जवानी हैवान जो है वो भरपूर तवानाई के साथ होता है। दरख्तों पर भी, दरख्त भी तो लिविंग ऑर्गेनिज़म्स हैं ना, दरख्तों पर भी जवानी आती है, बाहर आ जाती है, हरा भरा हो जाता है, फूल आ जाते हैं, फल लग जाते हैं। तो ये एक लाइफ साइकिल है, इंसान पर भी जवानी आती है। लेकिन हर इंसान की जवानी उसके लिए कारामद नहीं होती। बस अल्लाह के रसूल ने ये दुआ दी कि बारेला इस जवान की जवानी को इसके लिए कारामद बना दी। तो हमें ये गौर करना चाहिए कि इंसान की जो जवानी है वो कारामत कैसे बन सकती है। तो सबसे अहम बात ये है कि खुदावंद आलम ने जिस नेमत को जिस मकसद के लिए अता किया है उसको अगर उसी काम में इस्तेमाल किया जाए तो यही उस नेमत का शुक्र है। खुदा ने जो नेमतें दी हैं उन नेमतों में ये ऑप्शन मौजूद है कि आप उसको मिसयूज़ कर सकते हैं। खुदा ने आँखें दी हैं, इस आँख को हम मिसयूज़ भी कर सकते हैं, यूज़ भी कर सकते हैं, अब्यूज़ भी कर सकते हैं। खुदा ने जो सलाहियतें दी हैं, खुदा ने जो तवानाई दी है, खुदा ने जो टैलेंट दिया है इंसान को, अब ये इंसान के ऊपर है वो उसको यूज़ करे या अब्यूज़ करे। ये मोबाइल है, इसका यूज़ भी है अब्यूज़ भी है ना। तो उसका यूज़ का मतलब ये है कि जिस पर्पज़ के लिए, जिस मकसद की खातिर खुदावंद आलम ने तुम्हें ये नेमत दी है उसको उसी काम में इस्तेमाल करो। ये खुद उस नेमत का एक शुक्रिया है, एक शुक्र खुदा है। बस खुदा ने जो ये जवानी दी है توانائی سے بھرپور یہ کس مقصد کے لیے دیے؟ کیا اس کو فسق و فجور کے کاموں کے لیے دیے؟ کیا اس کو بےہودگی میں خرچ کرنے کے لیے دیے؟ بے مقصد کام، بےہودہ، یا جس کو لغو کہتے ہیں نا عربی میں، لغو، لغو کا لفظی معنی ہوتا ہے بے مقصد، میننگ لیس۔ تو دیکھیں، دین اسلام کی تعلیمات کے مطابق تو انسان کی جو زندگی ہے وہ میننگ فل ہے، وہ میننگ لیس نہیں ہے۔ یہ مادی تصور کائنات ہے، یہ میٹیریل اپروچ ہے، اس کے مطابق انسان کی زندگی جو ہے میننگ لیس ہے، کیونکہ وہ سمجھتے ہیں نہ کوئی خدا ہے، نہ آخرت ہے، نہ حساب و کتاب ہے، نہ، تو وہ ظاہر ہے کہ پھر نتیجہ کیا نکلتا ہے، انسان کی زندگی کا کوئی مقصد نہیں۔ ہم وہ لوگ جو توحید پرست ہیں، ہم وہ لوگ جو دین کو ماننے والے ہیں، آخرت پر ایمان لانے والے ہیں، ہمارے نزدیک اس کائنات کا ایک خالق اور مالک اور رازق ہے، اور وہی ہمارا بھی خالق اور مالک اور رازق ہے۔ تو اس نے نہ اس کائنات کو بے مقصد پیدا کیا، نہ ہمیں بے مقصد پیدا کیا۔ تو اس کائنات کی تخلیق کا بھی ایک مقصد ہے، اور انسان کی تخلیق کا بھی ایک مقصد ہے۔ تو انسان کو چاہیے کہ اس مقصد کو حاصل کرے۔ تو اسی میں انسان کی ایک نعمت ہے جوانی، تو یہ جوانی بھی اسی کام میں خرچ ہوگی جس کام کی خاطر انسان کو خدا نے خلق کیا۔ اور وہ کیا ہے؟ بعض اوقات ہم شاعر سے پوچھتے ہیں کہ انسان کی زندگی کا مقصد کیا ہے، بعض اوقات شاعر سے جا کے پوچھتے ہیں انسان کی زندگی کا مقصد۔ شاعر کہتا ہے درد دل کے واسطے پیدا کیا انسان کو، ورنہ طاعت کے لیے کچھ کم نہ تھے کرو بیان۔ یعنی درد دل کے لیے پیدا کیا۔ درد دل کا کیا مطلب ہے؟ کارڈک پین نہیں، درد دل کا مطلب کارڈک پین نہیں ہے، درد دل کا مطلب یہ ہے کہ انسان کے دل میں دوسرے انسانوں کی محبت، ہمدردی کا جذبہ وغیرہ وغیرہ، دوسروں کا کام آنا، اس میں کوئی شک نہیں کہ اچھی بات ہے، اچھا کام ہے، لیکن کیا واقعی خدا نے صرف اسی کام کے لیے پیدا کیا؟ اچھا، آپ شاعر سے ہم نے پوچھ لیا، آپ خدا سے پوچھیں جو انسان کا خود خالق اور مالک ہے کہ بار اللہ تو نے کیوں پیدا کیا؟ تو خدا بند عالم کہتا ہے وما خلقت الجن والانس الا ليعبدون، ہم نے تو انسانوں اور جنوں کو عبادت کے لیے پیدا کیا۔ اب جو خالق انسان ہے وہ کہہ رہا ہے عبادت کے لیے پیدا کیا، شاعر کہہ رہا ہے درد دل کے لیے پیدا کیا۔ اب کس کی بات مانے، شاعر کی مانے یا خدا کی مانے؟ تو یقیناً شاعر سے کہیں نہ کہیں گڑبڑ ہوئی ہے، غلطی یہ ہوئی ہے کہ شاعر نے عبادت کا مطلب شاید صرف نماز اور روزہ سمجھ لیا ہے۔ شاعر نے عبادت کا مطلب سمجھ لیا ہے نماز، روزے، حج، زکوٰۃ، یہ جو بیسک پریئرز آف اسلام ہیں، جبکہ انسان کی زندگی کا ہر وہ کام جو انسان اللہ کی رضا اور خوشنودی کے لیے انجام دے وہ عبادت ہے۔ ہر کام، نماز کے وقت میں نماز، روزے کے مہینے میں روزے، جب درد دل کا وقت آ جائے، جب تم دیکھو کوئی مصیبت میں ہے، کوئی پریشانی میں ہے، اور اس کی مصیبت کو، اس کی پریشانی کو ہم حل کر سکتے ہیں، تو اس وقت ہماری ڈیوٹی کیا ہو جائے گی؟ وہ کرنا۔ اچھا، ہم نماز پڑھ رہے ہیں، واجب نماز، اور اچانک ہمیں پتہ چلا کہ ایک بچہ ہے جو بھاگتا ہوا جا رہا ہے روڈ کی طرف اور گاڑی آ رہی ہے، اب کیا کریں گے، نماز پوری کریں گے یا بچے کو بچائیں گے؟ انسان کی جان بچانا واجب ہے، نماز توڑ کے جا کے جان بچانا واجب ہے۔ تو سب سے اہم بات یہی ہے کہ انسان کے سمجھ میں آ جائے کہ اس وقت میری ڈیوٹی کیا ہے، اس وقت میری ریسپانسبلٹی کیا ہے، مجھے کیا کرنا چاہیے۔ اسی کو ہم کہتے ہیں احساس ذمہ داری۔ تو دو چیزوں کے درمیان، تین چیزوں کے درمیان ٹکراؤ نہیں ہے۔ اگر ہم اس بات کی شناخت کر لیں کہ اس وقت اصل میں ہمیں کیا کرنا ہے، تو ایک جوان کو یہ احساس ہونا چاہیے اس وقت ہماری ڈیوٹی کیا ہے۔ مثلا آج کا ہمارا ایک جوان ہے، پاکستان کا ایک شیعہ نوجوان، فرض کریں ہم شیعوں کے محفل میں بات کر رہے ہیں، شیعوں کی آبادی میں بات کر رہے ہیں، تو ہمارے ایک جوان کو کیا کرنا چاہیے؟ سب سے پہلا کام تو یہ کرنا چاہیے کہ اگر وہ معاشرے کی کوئی خدمت کرنا چاہتا ہے، اگر وہ ملک کی خدمت کرنا چاہتا ہے، اگر وہ والدین کی کوئی خدمت کرنا چاہتا ہے، اگر وہ ملت کی کوئی خدمت کرنا چاہتا ہے، سب سے پہلے اپنے آپ کو خدمت کرنے کے قابل بنائے. پہلے تو اپنے آپ کو خدمت کرنے کا قابل بناؤ، پھر خدمت کرو. تو خدمت کرنے کا قابل بنانے کے لیے ضروری ہے کہ سب سے پہلے علم حاصل کرو. علم کے بغیر کوئی قوم ترقی کر ہی نہیں سکتی، علم کے بغیر کوئی قوم آگے بڑھ نہیں سکتی. اور اگر آپ دین اسلام کی بات کریں تو دنیا میں کوئی اور ایسا مذہب ہے ہی نہیں جس نے علم پہ اتنا زور دیا ہو جتنا اسلام نے دیا ہے. یہاں تو پہلی وحی جو نازل ہوئی، اقرا بسم ربک الذی خلق، پہلی وحی پڑھنے سے متعلق ہے. اور اگر آپ اور آگے بڑھ کے کہیں کہ ہم شیعہ بھی ہیں، تو اگر آپ شیعہ ہیں تو آپ تو نہ صرف شہر علم بلکہ باب علم کے ماننے والے بھی ہیں، باب مدینۃ العلم. اور ویسے تو تمام تر صفات اور خصوصیات اور فضائل کے حامل اہل بیت اطہار ہیں اور ملائکہ کائنات ہیں، اس میں کوئی شک نہیں ہے. لیکن جس چیز کو انہوں نے خود بیان کیا اپنی شان اپنی فضیلت میں، فرمایا کہ رزینا قسمت الجبار فینا، امیر المومنین سے منسوب یہ شعر ہے کہ رزینا قسمت الجبار فینا، کہ ہم خداوند عالم کی اس تقسیم پر خوش ہیں، راضی ہیں کہ لنا علم وللعداء مالون، کہ اس نے ہم اہل بیت کو علم سے سرفراز کیا اور مال ہمارے دشمنوں کو دے دیا. ہم اس بات پہ خوش ہیں کہ اس نے علم ہمیں دیا اور مال ہمارے دشمنوں کو دے دیا. پھر فرمایا کہ فَإِنَّ الْمَالَ يَفْنَى عَنْ قَرِيبٍ، مال تو عن قریب فنا ہونے والا ہے. فَإِنَّ الْعِلْمَ يَبْقَى لَمْ يَزَالٍ، علم وہ باقی رہنے والی چیز ہے جس کو کبھی زوال نہیں. سن لیا آپ نے، ایمان تازہ ہو گیا، نعرہ بھی لگا دیا آپ نے. اب معصومانہ سوال جس کو کہتے ہیں کوشچن آف اے ملین ڈالر، کہ مولا تو فرما رہے ہیں کہ ہم اس بات پر خوش ہیں کہ خدا نے ہمیں علم سے سرفراز کیا اور مال ہمارے دشمنوں کو دے دیا. سوال یہ ہے کہ کیا ان کے ماننے والے بھی اس پہ خوش ہیں؟ کیا ان کے ماننے والے، ان کے پیروکار، ان کے نام کا نعرہ لگانے والے، وہ بھی اس بات پہ راضی ہیں کہ ان کو علم مل جائے، بے شک مال نہ ملے؟ تو اندازہ ہو جائے گا کہ ہم ان کے کتنے شیعہ، شیعہ یعنی فالوور، لفظ شیعہ کا معنی کیا ہے؟ فالوور، فوٹ اسٹیپ پہ چلنے والا. شیعہ یعنی فوٹ اسٹیپ پہ چلنے والا، ٹھیک ہے. تشیع یعنی قدم بقدم چلنے والا، جیسے ہم کہتے ہیں تشیع جنازہ. اب دیکھیں جنازے کے ساتھ ساتھ چلنے کو کہتے ہیں تشیع جنازہ، یعنی جنازے کے ساتھ ساتھ چلنا. تو شیعہ یعنی ساتھ ساتھ چلنے والا، اس کو کہتے ہیں شیعہ. امام یعنی لیڈر، شیعہ یعنی فالوور. تو امام تو یہ فرما رہے ہیں کہ ہمیں علم پہ فخر ہے. بہرحال زیادہ نہیں کہنا چاہتا میں، خلاصہ یہ ہے دیکھیں کہ علم کے بغیر کوئی قوم ترقی نہیں کرتی. علم کی اتنی فضیلت، اتنی اہمیت ہے کہ بتانے کی بھی ضرورت نہیں ہے، آپ سب لوگ خوب جانتے ہیں. بس یہ ہے کہ کیا علم کے میدان میں ہمارا بھی کوئی کنٹریبیوشن ہے؟ دیکھیں ہمارے پاپولیشن اس ملک کے اندر شیعوں کی کوئی 20-30% ہے. ہم تو کلیم کرتے ہیں 35%، پتہ نہیں 40%، لیکن جو ریکوگنائز کرتی ہے حکومتیں وہ 20-30% اتنی. کم و بیش یہی پاپولیشن ریشیو جو ہے لبنان میں شیعوں کا ہے. اب لبنان کے شیعہ دیکھیں، پاکستان کے شیعہ دیکھیں. اچھا 20% مان لیتے ہیں منیمم، جو تعداد جنرل ضیاء الحق کے دور میں لکھی گئی تھی. मिनिमम 20%, तो ऐसे चले 20% मान लो। सवाल ये है कि आप खुद खुद इसका जवाब गौर कीजिएगा, सोचिएगा कि आप लोग जिस जगह भी हैं, जहाँ तालीम हासिल कर रहे हैं, जहाँ जॉब कर रहे हैं, मिसाल के तौर पर अगर आप किसी जगह तालीम हासिल कर रहे हैं, किसी कॉलेज में, यूनिवर्सिटी में, अगर वहाँ 100 स्टूडेंट हैं तो क्या 20 शिया हैं वहाँ? जो आपकी मिनिमम पॉपुलेशन है, जो आपकी पॉपुलेशन रेशियो है, क्या वो आपकी रिप्रेजेंटेशन के रेशियो है? अगर आपकी आप जिस इदारे में जॉब करते हैं वहाँ पर फ़र्ज़ करें कि 100 अफराद काम करते हैं, 100 का स्टाफ है, क्या 20 शिया है वहाँ पर? यहाँ तो किसी इदारे में अगर 5 शिया लग जाएं तो कहते हैं इमाम बड़ा बना दिया इन लोगों ने। तो सवाल ये पैदा होता है कि अगर वाकई इस मुल्क के अंदर हमारी पॉपुलेशन इतनी है तो हमारी रिप्रेजेंटेशन क्यों नहीं है? अगर आपको इसका जवाब मालूम करना हो तो आप कभी कराची से लेकर पारा चनार तक का सफ़र करें बाई रोड और देखें कहाँ कहाँ हमारी आबादियाँ हैं, कहाँ कहाँ बड़े बड़े अलम लगे हुए हैं। मसलन सदर्न पंजाब का पूरा इलाका, दरिया के साथ साथ पूरी पट्टी में आप चले जाएं, यहाँ से आप सूबे सरहद तक, तो वो सारे इलाके जो इंतहाई गरीब पसमानदा, जहाँ स्कूल भी नहीं है, अगर 2 कमरों का स्कूल है तो उसमें भी भैंसें बंधी हुई हैं, वो शियों का इलाका है। मैं अक्सर इलाकों में जा चुका हूँ कि हमारी सूरत हाल ये है कि बहुत बड़ी बड़ी आबादियाँ हैं, तालीम से बेबहरा। तो ऐसा नहीं है कि पॉपुलेशन कम है, लेकिन जितनी हमारी आबादी है वो तालीम से। अब तो अगर तालीम में पीछे रह जाएंगे आप तो बाकी किस शोबे की बात करें हम। तो जवानों की सबसे पहली जिम्मेदारी तो ये है कि इल्म के मैदान में कारनामा दिखाएं। देखिए इस्लाम की निगाह में जब कहते हैं ना इल्म, तो उससे मुराद है इल्म नाफे। जब कहते हैं इल्म तो इससे मुराद है इल्म नाफे, यूज़फुल नॉलेज, वो इल्म के जो फ़ायदेमंद है, या इंसान के फ़र्द के लिए फ़ायदेमंद है या माशरे के लिए फ़ायदेमंद है, हर वो इल्म जो फ़ायदेमंद है उसका हासिल करना वाजिब किफाई है। अगर माशरे के किसी भी फ़र्द ने वो इल्म हासिल नहीं किया तो सब गुनाहगार होंगे। यह हमारी तकसीम बंदी है कि ये दीन का इल्म है, वो दुनिया का इल्म है। ये दीन और दुनिया के दरमियान हयात इंसानी को तकसीम करना ये हमारी तकसीम है, कोई कुरान की तकसीम नहीं है कि ये दीन है वो दुनिया है। ये दीन का इल्म है, केमिस्ट्री, फिजिक्स, मैथमेटिक्स, बायोलॉजी, मेडिकल साइंस, इंजीनियरिंग, कंप्यूटर साइंस, मैनेजमेंट साइंस, ये दुनिया है। और तफसीर, हदीस, फिक्र, सीरत, अखलाक, ये क्या है? यह दीन है। देखिए जो तकसीम है इस्लाम की वह है दुनिया और आखरत। रब्बना आतना फिर दुनिया हसनत व फिर आखरत हसना। बारह में इस दुनिया में भी अच्छाइयाँ और नेकियाँ और एडवांटेजेस और बेनिफिट अता फरमा, और आखरत में भी नेकियाँ और एडवांटेजेस और बेनिफिट अता फरमा। तो अब अगर दुनिया के बेनिफिट्स हम चाहते हैं तो दुनिया में आगे बढ़ने और तरक्की करने के लिए जो ज़रूरी है उसको करना पड़ेगा आपको, लेकिन उसका हदफ और मकसद आखरत होना चाहिए। उसका हदफ और मकसद, आप डॉक्टर बन रहे हैं, आप इंजीनियर बन रहे हैं, आप अकाउंटेंट बन रहे हैं, आप कंप्यूटर साइंस के माहिर बन रहे हैं, वट एवर यू आर गोइंग टू बिकम, लेकिन आपके जहन में सिर्फ एक बात होनी चाहिए कि ये काम हम क्यों कर रहे हैं? आखरत की खातिर कर रहे हैं। मौला अली फरमाते हैं इअमलू लिल अजर, अमल करो तो आखरत में अजर सवाब के लिए करो। आखरत के लिए अगर आप कर रहे हैं या दीन का काम कर रहे हैं आप, और अगर आप तफसीर पढ़ रहे हैं, आप हदीस पढ़ रहे हैं, आप सीरत पढ़ रहे हैं, आप तारीख पढ़ रहे हैं, इसलिए पढ़ रहे हैं कि मैं बड़ा लामा बनूंगा, बड़ा मजमा लूंगा और उसके नारे लगवाऊंगा और फिर आखिर में इतने पैसे मिलेंगे मुझे, तो ये आप दुनिया के लिए कर रहे हैं। ये जो तफसीर पढ़ रहे हैं दुनिया के लिए पढ़ रहे हैं, ये सीरत पढ़ रहे हैं दुनिया के लिए पढ़ रहे हैं, ये दुनियादारी है, आखिरत नहीं है इसमें। क्योंकि दुनिया के लिए कर रहे हैं ना आप, हदफ और मकसद दुनिया है। तो एक इंसान का हदफ और मकसद ये है कि मैं डॉक्टर बनूंगा, इंसानियत की खिदमत करूंगा, तो वो इंसान आखिरत के लिए काम कर रहा है। तो इंसान का हदफ और मकसद क्या होना चाहिए? दुनिया नहीं होना चाहिए। तो हर काम जो इंसान कर रहा है वो सब इबादत है, हर अमल इबादत है, अगर इंसान खुदा की रजा और खुशनुदी के लिए अंजाम दे रहा है। बस आज की गुफ्तगू यहीं रुकनी पड़ेगी मुझे कि हदफ और मकसद से इसका ताल्लुक है। रुकने से मुराद ये है कि ये जो हदीस मैंने पैगंबर की आपके सामने पेश की ना, कि अल्लाह के रसूल को एक नौजवान ने दूध पेश किया और आपने दुआ दी, कहा कि बारेला इसकी जवानी को कारामद बना दे। ये जवान कौन था? ये जवान है अम्र इब्न हमिक। अम्र इब्न हमिक जो साहबी है, कल भी एक साहबी का तस्करा किया था मैंने, आज भी एक साहबी का तस्करा कर दूँ। अम्र इब्न हमिक, अम्र इब्न हमिक खुजाई, बनू खुजा से ताल्लुक था। और अल्लाह के रसूल ने ऐसी दुआ दी कि बारेला इसकी जवानी को मुफीद बना दे, कारामद बना दे। बाकी तो पूरी ज़िंदगी उनकी जैसी गुजरी, बाद में बता रहा हूँ मैं आपको, लेकिन सबसे पहली बात उनके बारे में ये बता दूँ कि 80 साल की उनकी उम्र हुई जिसमें वो शहीद किए गए। 80 साल की उम्र में उनके जिस्म के, सर के, दाढ़ी के का एक बाल भी सफ़ेद नहीं हुआ। 80 साल में भी जवान रहे वो, अल्लाह के रसूल की दुआ की बरकत से। और ये वो साहबी हैं कि जो अल्लाह के रसूल के रहलत के बाद अमीरुल मोमिनीन के मुखलिस तरीन साहबा में से, साथियों में से। और मौला अली के दौर में जो जंगें हुई, जमल, सफीन, देहरवान, हर एक पे शिरकत करने वाले और मारफत के साथ, मारफत के साथ, बसीरत के साथ। यहाँ तक कि एक मौके पर कहते हैं मौला अली को मुखातिब करके, कहते हैं मौला मैं आपकी जो बैअत मैंने की है और जो मैंने आपका साथ दिया है, इसलिए नहीं दिया है कि मेरे और आपके दरमियान कोई रिश्तेदारी है, मैंने इसलिए आपका साथ दिया कि आप इब्ने अम्मे पैगंबर हैं, पैगंबर के चचाजाद हैं। मैंने इसलिए आपका साथ दिया कि आप पैगंबर की बेटी के शौहर हैं। मैंने इसलिए आपका साथ दिया कि आप पैगंबर की जुर्रियत जिनसे चली हसन और हुसैन, उनके बाबा हैं। मैंने इसलिए आपके साथ दिया कि आप अव्वलीन जो महाजरीन हैं उनके मुजाहिदीन में सबसे ज़्यादा जिहादी कारनामा दिखाने वाले हैं। मैंने इसलिए आपका साथ दिया कि आप हमारे आका व मौला हैं। अमीरुल मोमिनीन ने भी उनको दुआ दी, कहा बारेला इसके कल्ब को मुनव्वर फरमा। मौला अली जिसको कह रहे हैं इसके कल्ब को मुनव्वर फरमा, फरमाया बारेला इसके कल्ब को मुनव्वर फरमा। और फिर एक जुमला फरमाया अली अलैहिस्सलाम ने, हैरत है हमारे यहाँ उनका तस्करा कम होता है, इतने बड़े सहाबी का उनका इतना कारनामा है। और उसके बाद मौला अली ने उनके लिए एक जुमला इरशाद फरमाया कि अगर तुम्हारे जैसे 100 अफराद मेरे साथ होते, काश, तो मैं इस जंग का नक्शा बदल देता। 100 अफराद जंग सिफीन के मौके पर फरमाया जब अली अलैहिस्सलाम के साथ 1,00,000 अफराद थे, 1,00,000 से भी ज़्यादा अफराद मौला अली के साथ थे सिफीन में, लेकिन अली फरमा रहे काश तुम्हारे जैसे 100 होते, तो वो 1,00,000 जो थे उनमें अम्र इब्न हमक जैसे 100 भी नहीं, ऐसे मार्फत वाले, ऐसे बसीरत वाले लोग अली का साथ देने वाले। और उसके बाद जब इमाम हसन अलैहिस्सलाम का ज़माना आया, इमाम हसन अलैहिस्सलाम के वफादार, आपको पता है इमाम हसन अलैहिस्सलाम के ज़माने में बड़े बड़े इधर उधर हो गए, लेकिन इमाम हसन अलैहिस्सलाम के वफादार, और जो लोग कूफे में बनु उमैया की हुकूमत کے خلاف درد سر بنے ہوئے تھے, ان میں سے ایک عمرو بن حمق جن سے وہ پریشان رہا کرتا تھا اور جن کے گرفتاری کے لیے چھاپے مارے جاتے تھے. یہاں تک کہ جب بہت سے امیر المومنین کے ساتھیوں کو گرفتار کر لیا گیا, شہید کر دیا گیا, حجر بن عدی اور ان کے ساتھی, ان کا نام تو سنا ہوگا آپ نے, حجر بن عدی اور ان کے وہ ساتھی جن کو گرفتار کیا گیا, شام بھیجا گیا, پھر بے دردی کے ساتھ شہید کیا گیا. عمرو بن حمق بھی حجر بن عدی کے ساتھیوں میں سے, لیکن وہ گرفتار نہیں ہوئے, وہ کہیں اور چلے گئے. وہ چلے گئے لیکن خاص طور پر ان کو تلاش کرنے کے لیے لوگوں کو بھیجا گیا, اور بھیجنے کے بعد گرفتار کیا گیا, اور گرفتار کرنے کے بعد شہید کیا گیا. کہا گیا کہ یہ وہ شخص ہے جو تیسرے خلیفہ کے قتل میں شامل تھا, ان پر یہ الزام دیا. صحابی رسول ہیں, اس میں تو کوئی شک نہیں ہے نا, صحابی ہیں. مسلمان تو کہتے ہیں صحابی سے کوئی غلطی ہو جائے تو وہ بھی خطۂ اجتہادی ہوتی ہے, اس پر بھی ایک اجر ملے گا. بہرحال ان کو شہید کیا گیا, اور عمرو بن حمق وہ پہلے شہید ہیں اسلام کے, عہد رسالت سے لے کر واقعہ کربلا سے پہلے تک وہ پہلے شہید ہیں جن کے سر کو کاٹ کے نیزے پہ بلند کیا گیا اور بازاروں میں پھرایا گیا. وہاں سے پہلے بھیجا گیا شام اور اس کے سر کو پھرایا گیا. اسلام میں سب سے پہلے یہ کام امیر شام نے کیا اور عمرو بن حمق کے سر کے ساتھ. اور اس سے بھی جب انتقام کی آگ ٹھنڈی نہیں ہوئی تو اس کے بعد ان کی زوجہ جو گرفتار تھیں شام میں, قید میں تھیں, جب وہ کوفے سے ادھر ادھر چلے گئے تو ان کی زوجہ کو گرفتار کر لیا گیا, اور ان کی زوجہ جو قید میں تھیں ان کا سر لا کے ان کی زوجہ کے گود میں ڈال دیا گیا, صرف ان کو غمزدہ کرنے کے لیے, سوگوار کرنے کے لیے. یہ مسلمانوں نے, اور ان کو گرفتار اس طرح کیا گیا کہ ان کو جھوٹی امان دی گئی کہ تمہیں امان دیا جاتا. کل میں عرض کر رہا تھا نا کہ بنو امیہ اور جو اہل بیت کے دشمن تھے وہ شجاعت کا مظاہرہ نہیں کرتے تھے, بزدلی کے ساتھ حملے کرتے تھے. کل جیسے میں نے عرض کیا کہ پیچھے سے حملہ کر کے ہاتھ کاٹ دیا, اس طرح کے واقعات, یہ بھی ایک بزدلی اور نامردی کی علامت تھی ان کی کہ وہ لوگوں کو امان دے کے گرفتار کرتے تھے اور پھر قتل کرتے تھے. یہ بھی نامردی ہے, امان دے کے قتل کرنا. یہ وہ شخصیتیں ہیں کہ جب یہ شہید ہوئے تو امام حسین علیہ السلام نے معاویہ کو خط لکھا اور کہا کہ تم نے ایسے صحابی رسول کو قتل کروایا کہ جو شب زندہ دار تھا, جو نماز شب پڑھا کرتا تھا, تلاوت قرآن کرتا تھا, جس کے تقوی و پرہیزگاری کے آثار اس کے جسم سے ظاہر تھے, ایسے شخص کو تم نے قتل کروایا اور امان دے کے اس کو گرفتار کیا. اگر کسی کو امان دیا جائے تو وہ پہاڑی ہرن بھی پہاڑ سے نیچے اتر آئے گی, لیکن تم نے امان دے کے اس کو گرفتار کیا. ائمہ تحریم کے ارشادات ہیں, ساتھ میں امام فرماتے ہیں قیامت کے دن ایک منادی صدا دے گا کہ کہاں ہیں علی امیر المومنین کے ساتھی, وہ آ جائیں. تو سب سے پہلے جو چار ساتھی امیر المومنین کے آئیں گے ان میں سے ایک عمرو بن حمق ہوں, اتنا بڑا مقام ہے ان. بس چند جملے مصائب کے, اور وہ بھی اسی سے مربوط کے, امان دے کے گرفتار کرنا. میں نے کہا نا بنو امیہ کی نامردی کی علامت, امان دے کے گرفتار کرنا. جب جناب مسلم مقابلے کے لیے نکلے, آپ تو اس خاتون کے گھر میں تھے نا, تو آج اس کا نام تھا مومنہ کا, جب صبح ہوئی تو ایک دم لشکر کے آنے کی آوازیں آنے لگیں, جناب مسلم تلوار لے کے باہر نکلنے لگے. اس مومنہ نے کہا آپ کہاں جا رہے ہیں؟ آپ نے فرمایا کہ میں باہر نکل کے مقابلہ کرنا چاہتا ہوں, मैं नहीं चाहता मेरी वजह से तेरे घर की हुरमत पामाल हो। अल्लाह कितना ख्याल है इस मोमिना के घर की हुरमत का, जनाब मुस्लिम को, लेकिन बनू उमैया को अहले बैत के घराने की हुरमत का पास नहीं है। और जनाब मुस्लिम एक मरतबा निकल के आते हैं, मर्दाना वार मुकाबला करते हैं, एक लश्कर आता है उसको तय तय करते हैं, दूसरा लश्कर आता है, तीसरा जत्था आता है, यहाँ तक कि मोहम्मद इब्न अशस ने कहलवाया कि और लश्कर भेज और सिपाही भेज, तो उधर से इब्न ज़ियाद का पैगाम आता है कि तुमसे एक जवान नहीं संभाला जाता। तो मोहम्मद इब्न अशस कहता है कि तेरा मुकाबला कूफे के किसी बकाल से नहीं है, बनू हाशिम के जवान से है, लश्कर भेज उधर। तो जब लश्कर आता है तो वही धोखा देकर अमान देकर जनाब मुस्लिम को गिरफ्तार किया जाता है, और गिरफ्तार करके जब इब्ने ज़ियाद के सामने पेश किया गया, किसी ने कहा अमीर को सलाम करो, जनाब मुस्लिम ने कहा कि मेरा अमीर हुसैन है, हुसैन के सिवा किसी को सलाम नहीं करूँगा। इब्ने ज़ियाद ने कहा कि तुमने ये कहकर अपने कत्ल के परवाने पर दस्तखत कर दिया। आपने फरमाया कि मुझसे बेहतर लोग तुझसे बदतर लोगों के हाथों से कत्ल हो चुके हैं, इसलिए मैं भी कत्ल होने के लिए तैयार। ये जनाब मुस्लिम है, ये उनकी शुजात शहामत, इब्न ज़ियाद के सामने आँखें डाल के बात कर रहे हैं। और फिर उनके साथ वो हुआ, इधर हुसैन अलैहिस्सलाम का कारवान मक्के से चल पड़ा है, रास्ते में एक मकाम पर जब आप पहुँचे, आपने देखा कूफे की तरफ से दो सवार आ रहे हैं, आपने अपने साथी से कहा कि इनको बुला के लाओ, वो शायद आना नहीं चाह रहे थे, उन्होंने रास्ता बदलने की कोशिश की, लेकिन इमाम हुसैन के साथियों ने उसको पकड़ा और लेकर आ गए। आपने कहा कहाँ से आ रहे हो, कहा कूफे से आ रहे हैं। बाज़ रिवायतों में है कि उनमें से एक जो है फरजदक था, बाज़ रिवायतों के मुताबिक वो दो अफराद जो थे उनमें से एक फरजदक था, शायर फरजदक। तो इमाम हुसैन ने पूछा कहाँ से आ रहे हो, कहा कूफे से आ रहे हैं। कहा कूफे में क्या देखा है, कूफे का क्या हाल है, कहा सबके सामने बयान करूँ या तन्हाई में बयान करूँ। आपने कहा नहीं सबके सामने बयान करूँ, मैं नहीं चाहता मेरी कोई बात मेरे साथियों से छुपी रहे। उन्होंने कहा कि बस एक जुमला अगर मैं आपकी खिदमत में अर्ज़ करूँ कूफे के हालात, तो वो ये हैं कि कुलूबहुम माकुम सुयूफहुम अलैकुम, कि कूफे वालों के दिल तो आपके साथ हैं लेकिन तलवारें आपके ख़िलाफ़ हैं। कहा तुमने क्या देखा, कहा जब हम कूफे से निकल रहे थे तो मुस्लिम इब्न अकील को दारुल अमारा की छत पे ले जाके कत्ल कर दिया गया, और उनका सर दारुल अमारा पे लटका दिया गया, उनके जिस्म नाज़रीन को ज़मीन पे डाल दिया गया, बीच बाज़ार में हानी इब्न उरवा को शहीद किया गया, और उनका सर भी दारुल अमारा पे टांग दिया गया। और जब हम कूफे से निकले तो इन दोनों शहदा की लाशों को बाजारों और सड़कों पे घसीटा जा रहा था। सैयद शहदा फरमाते हैं इन्ना लिल्लाहि व इन्ना इलैहि राजिऊन, अपने साथियों से कहा कि तुमने देख लिया कि जिस कूफे की तरफ हम जा रहे हैं उसका क्या हाल है। तारीख बताती है कि ये वो मकाम है कि जहाँ सबसे ज्यादा लोग हुसैन मज़लूम को छोड़ के चले गए, जो लोग दुनियावी मकासद के लिए आए थे छोड़ के चले गए, लोग आते भी रहे जाते भी रहे, हाँ शब आशूर जो हुसैन के खेमे में थे वो थे जो चराग जुल करने के बावजूद नहीं गए। और उसके बाद एक मरतबा हुसैन आते हैं मुखदरात इस्मत व तहारत के खेमे में, और आके एक मरतबा जनाब मुस्लिम के शहादत की खबर देते हैं, और फिर उसके बाद कहते हैं मुस्लिम की बच्ची को लेकर आओ। मुस्लिम की बच्ची को लाया जाता है, हुसैन अब के सर पे हाथ फेरते हैं, अपने आगोश में बिठाते हैं, ये बच्ची भी खानवादा इस पर जो तहारत की परवरदा है। कहती है चाचा जान आप मेरे साथ वो सलूक कर रहे हैं जो यतीमों के साथ किया जाता है। कहाँ बेटा तुम यतीम हो गई हो, तुम्हारा बाप शहीद कर दिया गया है लेकिन मैं तुम्हारे बाप की जगह हूँ। एक और बच्ची है जो देख रही है कि जब कोई यतीम हो जाता है तो उसके साथ किस तरह शफकत का बर्ताव करते हैं। असर आशूर वो इंतजार कर रही है कि शायद कोई आए और सर पे दस्ते शफकत फेरे, लेकिन कोई नहीं आया। जो आया वो तमाशे लगाने के लिए आया, जो आया वो चादरें छीनने के लिए आया, जो आया वो गोश्तवाले नोचने के लिए आया। الا لعنت الله للقوم الظالمين وسيعلم الذين ظلموا اي منقلب ينقلب. بار الہ ہمارے ذکر کو اپنی بارگاہ میں قبول فرما، ہمیں قرآن کریم اور سیرت معصومین کے مطابق اپنی زندگی استوار کرنے کی توفیق عطا فرما، ہمارے جوانان عزیز کو علم و عمل کی دولت سے مالا مال فرما، مسلمانوں کے درمیان اتحاد اور اتفاق کو فروغ عطا فرما.